बीबीसी लंदन की उर्दू नशरियात में सैरमीन सुनने वालों को काशिफ कमर का सलाम पहुंचे। न्यूयॉर्क में वज़राए खारजा की मुलाकात पर मुत्तफिक होने के सिर्फ एक रोज बाद हिंदुस्तान का यही मुलाकात मनसूख करने का ऐलान, वजह क्या है?
तो कंफ्यूजन है दिल्ली में, उनके कोई पाकिस्तान रिलेटेड स्ट्रॉन्ग पॉलिसी नहीं है।
तफसील इस सब की सैरबीन में आलमी खबरों के बाद सुनिएगा।
ये बीबीसी उर्दू सर्विस है, नाजिश जफर से खबरें सुनिए। इंडिया की जानिब से पाकिस्तानी वजीर खारिजा शाह महमूद कुरैशी और उनकी हम मनसब सुषमा स्वराज के दरमियान मुलाकात मनसूख कर दी गई है। इंडियन मीडिया के मुताबिक इंडिया के जेर इंतजाम कश्मीर में 3 पुलिस एहलकारों की हलाकत और पाकिस्तान की जानिब से बुरहान वानी की तस्वीर वाले पोस्टल स्टैम्प्स जारी करने के बायस मुलाकात मनसूख की गई है। पाकिस्तान के वजीर खारिजा शाह महमूद कुरैशी ने रद्द अमल में कहा है कि इंडिया में दाखिली सियासी दबाव उनके आड़े आ रहा है।
एक बाहमी एहतराम के रिश्ते को सामने रखते हुए आप मसाइल को फेस करते हैं और उलझे हुए मसाइल को सुलझाने की कोशिश करते हैं, इसे कयादत कहते हैं। इसको कहते हैं एक फ्यूचरिस्टिक अप्रोच। पाकिस्तान की अप्रोच फ्यूचरिस्टिक की है। लगता है कि हिंदुस्तान दाखली प्रेशर का शिकार हुआ है और उस कम करके आया है अंडर डोमेस्टिक पोलिटिकल प्रेशर।
इंडिया के जेर इंतजाम कश्मीर में 3 पुलिस एहलकारों समेत 4 अफराद को मुसल्ला अफराद ने अगवा कर लिया और बाद में इनमें से 3 को कत्ल कर दिया गया। पुलिस पर दबाव के हवाले से यह ताज़ा वारदात जनूबी कश्मीर के हसास तरीन जिला शोपियान में रुनुमा हुई। श्रीनगर से रियाज मसरूर।
शोपियान के कापरन और बटगुंड नामी मुल्हका बस्तियों के रहने वाले 3 पुलिस एहलकारों और एक शहरी जो पुलिस एहलकार का रिश्तेदार था को आज अलसुबह घरों से अगवा कर लिया गया और चंद घंटों बाद ही इनमें से 3 की लाशें करीबी बस्ती में पाई गई। पुलिस एहलकार के रिश्तेदार को रिहा किया गया था। किसी भी मुसल्ला ग्रुप ने इन हलाकतों की जिम्मेदारी कबूल नहीं की है। ताहम ये वाकया मुसल्ला अस्करियत पसंदों की तरफ से इस वार्निंग के बाद रोनमा हुआ, जिसमें पुलिस एहलकारों को मुखबिरी करने या फौजी ऑपरेशनों का हिस्सा बनने से बाज रहने को कहा गया था। पुलिस के मुताबिक मुख्तलिफ मुसल्ला हमलों और अगवा के बाद कत्ल की ऐसी ही वारदातों में इस साल 35 से ज्यादा पुलिस एहलकार मारे गए हैं।
इधर यौम आशूर के सिलसिले में हुकूमत ने एक बार फिर वहां शिया आबादी को जुलूस निकालने की इजाजत नहीं दी और बेशतर इलाकों में कर्फ्यू नाफिज कर दिया गया। आज पाकिस्तान के छोटे बड़े शहरों में यौम आशूर के जुलूसों के लिए सिक्योरिटी के सख्त इंतजाम किए गए। सूबा बलोचिस्तान के दारुल हुकूमत कोयटा में सिक्योरिटी के इंतजाम के बायस शहर के मरकजी इलाकों में कर्फ्यू का माहौल रहा। जुलूसों की हेलीकॉप्टर के जरिए निगरानी भी की गई। तंजानिया में हुकाम का कहना है कि झील विक्टोरिया में कश्ती उलटने के वाकये में अब तक 100 से ज्यादा अफराद हलाक हो चुके हैं जबकि 30 अफराद को बचा लिया गया है। तफसीलात के साथ जफर सैयद।
एमवी न्यारीरी नामी इस कश्ती में 400 से ज्यादा अफराद सवार थे, जबकि मकामी मीडिया का कहना है कि कश्ती में सिर्फ 100 अफराद की गुंजाइश थी। कश्ती यूकरा जजीरे के करीब उस वक्त उल्टी जब मुबैना तौर पर सवारियों की बड़ी तादाद कश्ती के एक कोने पर जमा हो गई, जिससे तवाजुन बिगड़ गया। वाकये में दर्जनों की तादाद में मजीद हलाकतों का खदशा है, जबकि रेस्क्यू का काम जारी है।
ख्याल रहे कि तंजानिया में कश्ती उलटने के वाकयात आम हैं। 20 साल कबल ऐसे ही एक वाकये में 800 अफराद डूबकर हलाक हुए थे। फिलिपाइन में इमदादी कारकुनों का कहना है कि उन्होंने सीबो शहर के करीब लैंडस्लाइड के बायस हलाक होने वाली 21 अफराद की लाशें निकाली हैं। वाकये में 50 मकान जमीन में धंस गए थे। लवाहिकीन को बताया गया है कि मलबे और रेत में अभी भी कई अफराद जिंदा धंसे हुए हो सकते हैं। ख्याल रहे कि गुज़िश्ता हफ्ते फिलिपाइन में टाइफून मैंगोट के बाद लैंडस्लाइडिंग का ये दूसरा मोहलिक वाकया है। पहले वाकये में अब तक 40 अफराद लापता हैं। चीन ने अमेरिका से मुतालबा किया है कि वो रूस से जेट तैयारे खरीदने की पादाश में चीन पर लगाई जाने वाली पाबंदियां वापस ले या फिर नतायज के लिए तैयार हो जाए। अमेरिका का कहना है कि चीन ने रूस से तैयारे खरीदकर रूस पर आयद उन पाबंदियों की खिलाफवर्जी की है जो इस पर यूक्रेन में फौज कशी के बाद लगाई गई थी। अमेरिका का कहना है कि इन पाबंदियों का निशाना रूस है और इसका मकसद दूसरे मुल्कों की दिफाई सलाहियत को कमजोर करना नहीं है। इस माह चीनी फौज ने रूस के साथ मिलकर बड़े पैमाने पर होने वाली जंगी मशकों में भी हिस्सा लिया था। रूस ने भी चीनी फौज पर आयद पाबंदियों की मुखालफत की है और अमेरिका को खबरदार किया है कि वो आग से खेल रहा है। पाकिस्तान के सूबे सिंध के इलाके थर में खवातीन ने डंपर जैसी बड़ी गाड़ियां चलाने की तरबियत मुकम्मल कर ली है। थर में पहली मर्तबा खवातीन को डंपर ड्राइविंग का रोजगार दिया गया है। इस मौके पर खवातीन अपने तजर्बे के बारे में कहती हैं।
पहले हमको हमारा माशरा ऐसा था जो बाहर निकालने नहीं था। खवातीन को ऐसा मौका भी नहीं मिला था जो आगे क्या माहौल देखे और आगे जाके बढ़े। माहौल भी यहाँ पे एंग्रो वालों का अच्छा था। जो ट्रेनिंग स्टार्ट की वो कार पे की थी, कार की बाद वीगो, वीगो की बाद ट्रक पे, ट्रक की बाद डंपर पे। माहौल भी अच्छा है, हमारा रोजगार भी मिल रहा है, हमारे हस्बैंडों को भी जॉब मिल रही है यहाँ पे हमारे साथ, सीखने को मौका मिल रहा है तो इंशाल्लाह हम सीखेंगे। और हम एक साल हो गया है अभी हमारी ट्रेनिंग खत्म हो गई है।
और बताते जाएं कि अफगानिस्तान और पाकिस्तान के दरमियान खेले जाने वाले मैच में अफगानिस्तान के इस वक्त 211 रन हैं और उसके 5 खिलाड़ी आउट हैं। ये खबरें अब बीबीसी उर्दू सर्विस से सुन रहे हैं।
हमारे नामानिगार करिया करिया गांव गांव
के रिश्तेदारों ने रहीम यार खान में लाशों के हमरा एहतजाज भी किया। मोहम्मद काजिम, बीबीसी क्वेटा।
जितना कि वो पहले था। शुमाइला जाफरी, बीबीसी नकियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, बीबीसी पिशावर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए। سیربینا بی بی سی لندن کی اردو نشریات میں سن رہے ہیں۔ انڈیا اور پاکستان کے وزراء خارجہ کے درمیان نیو یارک میں مجوزہ ملاقات منسوخ کر دی گئی ہے۔ انڈیا کی وزارت خارجہ نے کل ہی یہ اعلان کیا تھا کہ وزیر خارجہ سشما سوراج آئندہ ہفتے نیو یارک میں اپنے پاکستانی ہم منصب شاہ محمود قریشی سے ملاقات کریں گی، لیکن آج ایک بیان میں کہا گیا کہ کشمیر میں سیکیورٹی اہلکاروں پر حملوں سے پاکستان کے نئے وزیر اعظم کا اصلی چہرہ سامنے آ گیا ہے اور بات چیت منسوخ کی جا رہی ہے۔
دلی میں وزارت خارجہ کے ترجمان رویش کمار نے کہا کہ ملاقات کے اعلان کے بعد رونما ہونے والے بعض واقعات سے پاکستان کے نئے وزیر اعظم عمران خان کا اصلی چہرہ سامنے آ گیا ہے، اور اب نیو یارک میں دونوں وزراء خارجہ کے درمیان ملاقات نہیں ہوگی کیونکہ اس ملاقات کا کوئی مطلب باقی نہیں رہ جاتا۔
کل ہم نے گھوشنا کی تھی کہ بھارت اور پاکستان کے ودیش منتری نیو یارک میں ملاقات کریں گے۔ اس کے بعد دو گمبھیر گھٹنائیں ہوئی۔ ہمارے سرکشا کرمیوں کی پاکستان میں بسے انٹیٹیز نے بربرتا پوروک ہتیا کی۔ اس سے ظاہر ہوتا ہے کہ پاکستان نہیں سدھرے گا۔
رویش کمار نے یہ بھی کہا کہ پاکستان نے ایک دہشت گرد کے اعزاز میں ڈاک ٹکٹ جاری کیے ہیں اور بات چیت کی پیشکش کے پیچھے اس کے ناپاک ارادے کار فرما تھے۔
اب یہ لگ رہا ہے کہ پاکستان کے نئے شروعات کے پیچھے، ان کے وارتا کے پرستاو کے پیچھے ان کے ناپاک ارادے ہیں، جس کا خلاصہ ہو چکا ہے۔ پاکستان کے نئے پردھان منتری عمران خان کا اصلی چہرہ سامنے آ گیا ہے، وہ بھی ان کے کاریہ کال کے شروعاتی دور میں ہی۔ ایسے ماحول میں پاکستان سے بات کرنے کا کوئی مطلب ہی نہیں ہے۔
کل شام ہی انڈیا نے اعلان کیا تھا کہ پاکستان کے وزیر اعظم عمران خان کی اس تجویز کو اس نے تسلیم کر لیا ہے کہ دونوں ملکوں کے وزراء خارجہ نیو یارک میں ہونے والے یو این کی جنرل اسمبلی کے اجلاس کے دوران ملاقات کریں، لیکن وزارت خارجہ کے ترجمان نے کہا تھا کہ اس ملاقات کو بات چیت کا باقاعدہ آغاز نہیں سمجھا جانا چاہیے، اور یہ کہ سرحد پار سے ہونے والی دہشت گردی کے بارے میں انڈیا کی پالیسی بدستور قائم ہے۔ وادی کشمیر کے شوپیاں میں آج ہی 3 پولیس والوں کی لاشیں ملی ہیں جنہیں عسکریت پسندوں نے اغوا کر لیا تھا۔ اس کے علاوہ منگل کو جموں سیکٹر میں سرحد کے قریب بارڈر سیکیورٹی فورس کے ایک حوالدار کو ہلاک کیا گیا تھا، اور اطلاعات کے مطابق ان کی لاش کو مسخ کیا گیا، لیکن اس کی سرکاری طور پر تصدیق نہیں کی گئی ہے۔ اس پس منظر میں حکومت کے لیے نیو یارک کی ملاقات کا جواز پیش کرنا مشکل ہو رہا تھا، جس کی وجہ سے بظاہر یہ فیصلہ کیا گیا ہے۔ انڈیا کا موقف یہ رہا ہے کہ دہشت گردی اور مذاکرات ایک ساتھ جاری نہیں رہ سکتے۔ ملاقات کے اعلان کے بعد سے ہی حکومت کو شدید تنقید کا نشانہ بنایا جا رہا تھا۔ حزب اختلاف کے رہنما اور ٹی وی چینل یہ سوال اٹھا رہے تھے کہ باہمی رشتوں میں آخر کیا بدلا ہے کہ پاکستان کو سبق سکھانے کا دعویٰ کرنے والی بی جے پی کی حکومت اب اس ملاقات کے لیے تیار ہو گئی ہے۔ کانگریس کے ترجمان ابھیشیک منو سنگھ بھی،
آج سرکشا میں لگے ہمارے ویر جوانوں کا اپہرن کیا جا رہا ہے، ان کی ہتیا ہو رہی ہے، بھے دوارا ان سے استعفے لیے جا رہے ہیں۔ اس پاپ پرست آتنک کا کب ہوگا انت؟ کب تک چپ رہیں گے ہمارے پردھان منتری؟ آج ہم نے جملوں کے علاوہ وہ 56 انچ والی چھاتی کبھی نہیں دیکھی، جملوں کے علاوہ وہ لال آنکھ نہیں دیکھی۔
پاکستان کے وزیر اعظم عمران خان نے 14 ستمبر کو وزیر اعظم مودی کو ایک خط لکھا تھا، جو دلی میں پاکستان کے ہائی کمشنر نے 17 ستمبر کو حکومت کے سپرد کیا۔ اس کے ساتھ ہی پاکستان کے وزیر خارجہ کا بھی ایک خط تھا، جو وزیر خارجہ سشما سوراج کے نام تھا۔ عمران خان نے اپنے خط میں تین اہم باتیں کہی تھیں۔ پاکستان سارک سربراہی اجلاس کی بحالی چاہتا ہے، اور اگر ایسا ہوتا ہے تو وزیر اعظم نریندر مودی کو پاکستان جانے کا موقع ملے گا۔ پاکستان دہشت گردی کے مسئلے پر بات چیت کرنے کے لیے تیار ہے، اور بات چیت کیسے شروع کی جائے اس بارے میں بات کرنے کے لیے دونوں ملکوں کے وزراء خارجہ کو نیو یارک میں ملاقات کرنی چاہیے۔ اس سے پہلے وزیر اعظم مودی نے بھی انتخابات میں عمران خان کی کامیابی کے بعد انہیں ایک خط لکھ کر تعمیری انگیجمنٹ کی پیشکش کی تھی۔ عمران خان نے اپنے جواب میں کہا کہ وہ بھی وزیر اعظم مودی کے اس خیال سے اتفاق کرتے ہیں کہ تعمیری انگیجمنٹ کے علاوہ کوئی دوسرا راستہ نہیں ہے، اور اس تعمیری انگیجمنٹ کی پیشکش کے بعد بھی انڈین وزارت خارجہ کی جانب سے یہ کہا گیا کہ یہ نہ بات چیت کے عمل کا آغاز ہے اور نہ جامع مذاکرات بحال کرنے کی پیشکش۔ اس ملاقات میں کسی ٹھوس پیش رفت کی توقع نہیں تھی، لیکن ملنے کے فیصلے کو ہی ایک بڑی کامیابی مانا جا رہا تھا۔ سہیل حلیم، بی بی سی، دلی۔
اور پاکستان میں ملاقات کی منسوخی کا اعلان کتنا اچانک یا غیر متوقع تھا، اس بات کے تجزیے کے لیے میں نے سفارتی امور کی ماہر اور انڈیا پاکستان تعلقات پر گہری نظر رکھنے والی صحافی ماریانا بابر سے اسلام آباد میں بات کی، اور پہلے یہی جاننا چاہا کہ پاکستان کے لیے صرف ایک روز بعد ہی ملاقات کی منسوخی کا اعلان کتنا متوقع تھا۔
نہیں، حیران کن تو ہے، اور آج انٹرنیشنل پیس ڈے ہے، تو ایسے دن پہ ایسے پیغام آنا افسوسناک ہے۔ کل پاکستان میں فیڈ بیک، بڑا سرکاری فیڈ بیک تو کوئی نہیں تھا فورن آفس سے، مگر ویسے عام پاکستانی ہو یا کوئی انٹلیکچوئل ہو یا ہسٹورین ہو، جرنلسٹ کمیونٹی، سب بڑے خوش تھے کہ وزیر اعظم عمران خان نے خط لکھا اپنے انڈین کولیگ مسٹر مودی کو، اور انہوں نے جواب ایک دم دے دیا۔ جیسے خط ریلیز کیا پبلک میں انڈین منسٹری آف ایکسٹرنل افیئرز نے، تھوڑی دیر، کوئی دو گھنٹے بعد انہوں نے کہہ دیا کہ انڈیا جو ہے وہ تسلیم کرتا ہے اور یہ گفتگو ہوگی۔ افسوس بہت ہو رہا ہے کیونکہ اتنے سال ہو گئے ہیں کہ بات چیت اس لیول پہ نہیں ہوئی ہے، مگر یہ بھی مجھے تو سمجھ میں یہ آ رہی ہے کہ کل بھی جب یہ بات پبلک ہوئی کہ جی مودی سرکار کے ابھی الیکشن چناؤ جو ہیں وہ بڑے نزدیک آ گئے ہیں، اور انہوں نے اتنے سالوں میں جو پاکستان کے خلاف ایک ہیٹ کیمپین تھا وہ اتنا اونچا لے گئے ہیں کہ اس سے ابھی نیچے آنا بڑا مشکل ہو جاتا ہے۔
یہ جو آپ بات کہہ رہی ہیں یہ تو کل بھی ہوگی نا، کل سے آج تک میں آخر ایسا کیا ہوا کہ انڈیا نے اس طریقے سے اچانک بالکل 180 درجے پر نیا فیصلہ کیا؟
وہ تو خیر آپ کو دلی سے صحیح معلومات ملے گی کہ آخر کیا ہوا۔ یہاں سے اگر میری انالیسز ہے وہ ایک کہ بہت دباؤ آیا ہے مودی سرکار پہ بہت زیادہ، کہ اور دوسری انہوں نے جو دو باتیں کی ہیں اس میں بھی ذرا کنفیوژن ہے۔ ایک تو پاکستان میں آج اخباروں میں رپورٹ شائع ہوئی جس میں برہان وانی کے پوسٹل سٹیمپ نمایاں ہوئے، میں بھی ذرا تھوڑی حیران ہو گئی تھی کیونکہ کبھی بھی ہمارے پاس جہاں تک مجھے یاد ہے ہم نے کشمیری مجاہدین کہہ لیں یا کشمیری فریڈم فائٹرز کہہ لیں، ان کی کبھی ہم نے سٹیمپس شائع نہیں کیے ہیں۔ تو کنفیوژن ہے دلی میں، ان کے کوئی پاکستان ریلیٹڈ اسٹرانگ پالیسی نہیں ہے، ریئیکشن اور ایکشن میں نظر آتا ہے۔
یہ جو آپ کہہ رہی ہیں کہ کوئی اسٹرانگ پالیسی پاکستان کی طرف ان کی بظاہر یا ایک مربوط پالیسی شاید نہیں ہے، لیکن ساتھ ہی آپ نے یہ بھی کہا کہ جیسے ہی خط گیا فوراً اس کو اکنالج کیا، اور دو گھنٹے کے اندر اندر خط جاری کرنے کے بعد انہوں نے فوراً یہ کہہ دیا کہ ملاقات ہوگی۔ اس سے تو لگتا ہے کہ خط جانے اور اس اعلان کے درمیان دونوں ملکوں میں کچھ نہ کچھ مشاورت تو ہوئی ہوگی۔
وہ ہوئی ہے، یہاں کے جو انڈین ہائی کمیشن ہے وہ خط ان کو ہمارے فورن آفس آتے ہیں، ان کے ساتھ ہی زیادہ ڈپلومیٹک چینل چلتے ہیں، اور ہندوستان نے خود کہا کہ ایک تو وزیر اعظم عمران خان کا خط ہمارے پاس آیا، پھر جو پاکستان کے ہائی کمشنر دلی میں ہیں وہ بھی خط قریشی صاحب سے لے کے آئے ہیں کہ یہ سشما سوراج کو ہماری طرف سے دیں۔ اس میں ایک اور انویٹیشن تھی، پروپوزل تھا کہ ہم کو ملنا چاہیے یو این میں۔
پاکستان میں اگر دیکھیں تو اس وقت آپ کو کیا لگتا ہے، نواز شریف کی حکومت پر ایک شبہ یہ ظاہر کیا جاتا تھا کہ ان کے درمیان اور ملکی سیکیورٹی اسٹیبلشمنٹ کے درمیان ہندوستان کے ساتھ تعلقات کے معاملے پر ہم آہنگی نہیں ہے، موجودہ حکومت اور سیکیورٹی اسٹیبلشمنٹ میں یہ ہم آہنگی کس حد تک ہے؟
کچھ زیادہ ہے اس سلسلے میں کہ پچھلے سال جون میں، پچھلے سال اکتوبر میں اور اس سال میں 2018 میں جون میں ہمارے چیف آف آرمی اسٹاف جنرل باجوہ کابل گئے تھے، اور وہاں جب بات چیت ہوئی، ہمارا ایک ٹرانزٹ ٹریڈ اگریمنٹ ہے جو لیپس ہو گیا افغانستان کے ساتھ، جب بات چیت ہوئی تو اشرف غنی صاحب نے یہ فرمایا کہ آپ کو چاہیے کہ واگھا آپ کھول دیں ہندوستان کے لیے تاکہ وہ اپنا سامان افغانستان لا سکیں۔ تو اس پہ باجوہ صاحب نے یہ کہا کہ اچھا تو یہ آپ یہ بات چیت آگے چلائیں، ہم اس میں دیکھیں گے۔ اشرف غنی صاحب نے یہ بات ہندوستان کو بھی بتائی، امریکنوں کو بتائی، اور ابھی کچھ 10-12 دن پہلے امریکنوں کی طرف سے جو ان کا امبیسڈر ہے افغانستان کے لیے، اسپیشل انوائے ہے، انہوں نے کہا چاہیے کہ ابھی اس پہ کام ہوئے اور ہندوستان اس کو اس پہ راضی مندی کرے۔ مگر سنا ہے کہ ہندوستان کی طرف سے کوئی ایسا اشارہ نہیں ملا، نہ انہوں نے کوئی اس پہ واضح کی بات چیت کی کہ جی ہاں ہم اس پہ آگے بات کرتے ہیں۔ وجہ وہی ہے، مودی صاحب کے آ رہے ہیں الیکشن، یہاں وہ ہمیشہ کہتے ہیں جی ہم کس سے بات کریں، تو جب عمران خان بھی پازیٹیو وائبز دے رہے ہیں کہ ہم نے دوستی کا ہاتھ دیا ہے، اور جنرل باجوہ جو ٹریڈ ہے ایک ایسے ایشو، اس پہ بھی پازیٹیو ایک سگنل دے رہے ہیں، تو پاکستان اس سے زیادہ اور کچھ نہیں کر سکتا۔
یہ تھی اسلام آباد سے ماریانا بابر۔ بھارت کے زیر انتظام کشمیر میں 3 پولیس اہلکاروں سمیت 4 افراد کو مسلح لوگوں نے اغوا کر لیا اور بعد میں ان میں سے 3 کو قتل کر دیا گیا۔ مقامی پولیس گزشتہ کئی برسوں سے دباؤ کا شکار رہی ہے کیونکہ مسلح عسکریت پسندوں نے انہیں فوجی آپریشنوں میں حصہ لینے اور عسکریت پسندوں کے اہل خانہ کو ہراساں کرنے سے باز رہنے کو کہا ہے۔ حالیہ مسلح عسکریت پسندوں نے پولیس اہلکاروں کے 11 قریبی رشتہ داروں کو اغوا کر لیا، تاہم انہیں بعد میں رہا کر دیا گیا۔ تازہ واردات جنوبی کشمیر کے حساس ترین ضلع شوپیاں میں رونما ہوئی۔ سرینگر سے ریاض مسرور۔
شوپیان کے کاپرن اور بڑگن نامی ملحقہ بستیوں کے رہنے والے 3 پولیس اہلکاروں اور ایک شہری جو پولیس اہلکار کا رشتہ دار تھا کو آج علی صبح گھروں سے اغوا کر لیا گیا۔ پولیس اہلکار کے رشتہ دار کو تو رہا کیا گیا، لیکن چند گھنٹوں بعد ہی 3 پولیس اہلکاروں کی لاشیں نزدیکی بستی میں پائی گئیں۔ کسی بھی مسلح گروپ نے ان ہلاکتوں کی ذمہ داری قبول نہیں کی ہے۔ تاہم یہ واقعہ مسلح عسکریت پسندوں کی طرف سے اس وارننگ کے بعد رونما ہوا جس میں پولیس اہلکاروں سے کہا گیا تھا کہ وہ مخبری کرنے یا فوجی آپریشنوں کا حصہ بننے سے باز رہیں۔ شوپیان کے ضلع پولیس لائنز میں اعلیٰ پولیس افسران نے ایک تقریب کے دوران مارے گئے پولیس اہلکاروں کی میتوں پر گلباری کی۔ اس موقع پر پولیس کے انسپکٹر جنرل سوئم پرکاش پانی نے بتایا کہ ابھی تک یہ معلوم نہیں ہو سکا ہے کہ ان ہلاکتوں میں کن کا ہاتھ ہے۔
ہمیں ایشور کرتے ہیں کہ جو ان کا جو قانون کے دائرے میں جو بھی ہوتا ہے دیٹ ایکشن وی ول ٹیک۔ سو ایٹ دس اسٹیج وی کین اونلی ٹیل یو دا انویسٹیگیشن از آن اینڈ وی شیل برنگ دا اکیوزڈ ٹو دا جسٹس۔
مارے گئے پولیس اہلکاروں میں سے ایک نثار احمد ہیں جن کے والدین نابینا ہیں۔ ان کے ایک رشتے دار بشیر احمد نے بتایا،
ان کا ایک اندھا باپ اور اندھی ماں ہے اور 2 بچے ہیں، اس کا نثار احمد، ایک گھر والے کو چھوڑ کے چلے گئے، تو یہ تو ہے ہی۔ ہم سب کو یہی اپیل کر رہا ہے کہ ایسا ہونا نہیں چاہیے۔
پولیس کے مطابق مختلف مسلح حملوں اور اغوا کے بعد قتل کی ایسی ہی وارداتوں میں اس سال 35 سے زیادہ پولیس اہلکار مارے گئے ہیں۔ پولیس اور مسلح عسکریت پسندوں کے درمیان جاری کشیدگی کے باعث درجنوں پولیس اہلکاروں نے سوشل میڈیا پر نوکری سے مستعفی ہونے کا اعلان کر دیا ہے، تاہم پولیس حکام کا کہنا ہے کہ مقامی پولیس کسی بحران کا شکار نہیں ہے۔ پولیس حکام نے اہلکاروں اور افسروں کو ہدایت دی ہے کہ وہ چھٹی لے کر گھر جانے سے فی الحال احتراز کریں۔ ریاض مسرور، BBC، سری نگر۔
آئیے اب کچھ دوسرے دنیا کے باقی موضوعات پر بھی نظر ڈالتے ہیں۔ BBC کی اطلاعات کے مطابق برطانیہ ایک ایسے منصوبے پر کام کر رہا ہے جس سے وہ روہنگیا مسلمانوں کی نسل کشی کے جرم میں ملوث میانمار کے فوجی افسروں کو انصاف کے کٹہرے میں لائے گا۔ برطانیہ کے وزیر خارجہ نے کہا کہ برطانیہ اگلے ہفتے اقوام متحدہ کے اجلاس میں ان کے خلاف عالمی ٹریبونل کے قیام کی حمایت حاصل کرنے کی کوشش کرے گا۔ BBC کے نامہ نگاروں کے مراسلوں پر مبنی خلاصہ سنیے نازش فیض سے۔
برطانیہ کے وزیر خارجہ جرمی ہنٹ نے کہا ہے کہ میانمار اگر اپنے ملک کو روہنگیا مسلمانوں کے قتل عام کے داغ سے بچانا چاہتا ہے تو وہ اس بات کو یقینی بنائے کہ جو بھی روہنگیا مسلمانوں کے خلاف ہونے والے جرائم میں ملوث ہے اس کو چھپنے کی جگہ نہ مل سکے۔ بین الاقوامی نیوز ایجنسی رائٹر سے بات کرتے ہوئے برطانیہ کے وزیر خارجہ نے بتایا کہ انہوں نے میانمار کی رہنما آنگ سان سوچی پر زور دیا ہے کہ وہ روہنگیا مسلمانوں کے قتل میں ملوث اپنے ملک کے فوجی افسران کے خلاف کاروائی کریں۔ برطانیہ کے وزیر خارجہ نے مزید کہا کہ اگر ان کے خلاف کاروائی ملک میں نہ کی گئی تو بشمول عالمی جرائم کی عدالت میں جانے کے ساتھ ساتھ دوسرے طریقوں پر بھی غور کیا جا سکتا ہے۔ رائٹرز کو انٹرویو دیتے ہوئے جرمی ہنٹ نے کہا،
اگر ملکی سطح پر ان کے خلاف کاروائی نہ ہوئی تو بین الاقوامی برادری اس معاملے پر سکون سے نہیں بیٹھے گی۔
برطانیہ کے وزیر خارجہ نے ان خیالات کا اظہار برما کے دو روزہ دورے کے اختتام پر کیا۔ دریں اسنا کینیڈا کی پارلیمان نے بھی ایک قرارداد میں میانمار میں ہونے والے روہنگیا مسلمانوں کی نسل کشی کے حق میں ووٹ دیا ہے۔ کینیڈا کی وزیر خارجہ کرسٹیا فری لینڈ نے کہا،
ہم روہنگیا مسلمانوں کے لیے انصاف کی عالمی کوششوں کو آگے لے کر چل رہے ہیں۔ آج بغیر کسی مخالفت کے سب کا اس پر اتفاق کرنا ان کوششوں میں ایک اہم قدم ہے۔ یہ بھی اہم ہے کہ ہم نے میانمار کے بعض فوجی افسران جو اس کے براہ راست ذمہ دار ہیں ان پر پابندیاں عائد کر دی ہیں، لہٰذا ہماری کوشش جاری ہے۔
واضح رہے گزشتہ ہفتے میں ہی برطانیہ کی جانب سے یہ بیان سامنے آیا تھا جس میں اس بات کا امکان ظاہر کیا جا رہا تھا کہ برطانیہ روہنگیا مسلمانوں کو انصاف دلانے کے لیے میانمار کی قیادت کو عالمی جرائم کی عدالت میں لے کر جائے گا۔ اقوام متحدہ کی جانب سے میانمار میں روہنگیا مسلمانوں کے خلاف ہونے والی کارروائی پر کی جانے والی تحقیقاتی رپورٹ کے آنے کے بعد برطانیہ نے اقوام متحدہ کی سیکیورٹی کونسل پر زور دیا کہ اب وہ ذمہ داران کے خلاف کارروائی کریں۔ اقوام متحدہ کی تحقیقاتی رپورٹ میں میانمار کے 6 اعلیٰ ترین فوجی افسران سمیت میانمار کی فوج پر روہنگیا مسلمانوں کی نسل کشی اور انسانیت کے خلاف جرائم کرنے کے حوالے سے الزام لگایا گیا تھا اور ان کے خلاف مقدمہ چلانے کا بھی کہا گیا تھا۔ اس رپورٹ میں میانمار کی رہنما آنگ سان سوچی پر بھی سخت تنقید کی گئی تھی اور کہا گیا تھا کہ وہ روہنگیا مسلمانوں پر ہونے والے مظالم کو روکنے میں ناکام رہی ہیں، جبکہ میانمار کی حکومت نے اس رپورٹ کو مسترد کرتے ہوئے مسلسل یہ موقف اختیار کیا کہ فوجی کارروائی شدت پسندوں کے خلاف کی جاتی رہی ہے۔ میانمار میں اقلیتوں میں سب سے زیادہ تعداد روہنگیا مسلمانوں کی ہے جنہیں میانمار کی حکومت بنگلہ دیش سے آنے والے غیر قانونی تارکین وطن کے طور پر دیکھتی ہے اور ان کو اپنے ملک کی شہریت دینے سے بھی انکار کر رہی ہے۔
بی بی سی کے نامہ نگاروں کا مراسلہ پیش کیا، خلاصہ پیش کیا نازش فیض نے۔ پاکستان ایک مرتبہ پھر بین الاقوامی جوہری توانائی کی ایجنسی یعنی IAEA کے بورڈ آف گورنرز کا رکن منتخب ہو گیا ہے۔ دفتر خارجہ کے مطابق پاکستان کو اگلے 2 برس کے لیے اس عہدے کے لیے منتخب کیا گیا ہے، لیکن کیا اس نئے عہدے سے پاکستان کو اس کی بین الاقوامی سطح پر پوزیشن مستحکم کرنے میں کوئی فائدہ ہوگا؟ سنیے فرج جاوید کی رپورٹ۔
ویانا میں ہونے والے جوہری توانائی کی بین الاقوامی ایجنسی یعنی IAEA کے اجلاس میں پاکستان 2 سال کے لیے بورڈ آف گورنرز کا رکن منتخب ہوا ہے۔ چیئرمین پاکستان ایٹامک انرجی کمیشن محمد نعیم نے اسے سفارتی سطح پر ایک بڑی کامیابی اور پاکستان کی جوہری ٹیکنالوجی کے پرامن استعمال میں نمایاں کردار کا بین الاقوامی سطح پر اعتراف قرار دیا ہے۔ واضح رہے کہ IAEA ایک بین الاقوامی ادارہ ہے جو جوہری مواد کے پرامن مقاصد کے لیے استعمال کو فروغ دیتا ہے اور اقوام متحدہ کی جنرل اسمبلی اور سلامتی کونسل کو جواب دہ ہے۔ لیکن کیا اس ایجنسی کے بورڈ آف گورنرز کا رکن ہونا پاکستان کے لیے اہم ثابت ہو سکتا ہے؟ اس سوال کے جواب میں نیوکلیئر اسٹڈیز کے شعبے میں درس و تدریس سے منسلک ڈاکٹر رضوانہ عباسی کہتی ہیں کہ یہ یقیناً ایک اہم پیش رفت تو ہے لیکن اسے بڑی کامیابی نہیں کہا جا سکتا۔
پاکستان کی پوزیشن میں کوئی بہت بڑا چینج یا بریک تھرو تو نہیں آنے والا، کیونکہ پاکستان کا جو نیشنل سیکیورٹی کلچر ہے اس کے اوپر پاکستان کو آلریڈی IAEA نے بہت سراہا ہے۔ ہاں، ان کاوشوں کو آگے لے کر جانے میں پاکستان کو مدد تو ضرور ملے گی، لیکن کسی بھی قسم کی بنیادی طور پر پاکستان کا جو انٹرنیشنل مین اسٹریمنگ کے اندر جو رول ہے یا اس کو حاصل کرنے کے لیے پاکستان کو نیوکلیئر سپلائرز گروپ کے راستے یا نیوکلیئر نان پرولیفریشن ٹریٹی کے راستے سے جانا پڑے گا, اور اس کے لیے پاکستان کو دنیا کے لیول کے اوپر اپنی جو ڈپلومیٹک ایفٹس ہیں ان کو بہتر کرنے کی ضرورت ہوگی.
تاہم پاکستان میں سویلین جوہری توانائی سے متعلقہ ادارے کے ایک اعلیٰ عہدیدار نے نام ظاہر نہ کرنے کی شرط پر بتایا کہ یہ ایک غلط فہمی ہے کہ بورڈ آف گورنرز کا رکن ہونا بڑی بات نہیں. انہوں نے کہا کہ ایجنسی کا اہم ترین اور پالیسی ساز عہدوں میں سے ایک کا ملنا دراصل پاکستان کے سویلین جوہری ٹیکنالوجی کے پرامن استعمال کا واضح ثبوت ہے. ان کے مطابق پاکستان اس ایجنسی کے سب سے بڑے پروگرامز میں سے ایک پر کام کرتا ہے, اور یہ دو طرفہ باہمی مفاد پر مبنی تعلق ہے جس میں پاکستان کے ماہرین IAEA کے مختلف شعبوں میں اہم کردار ادا کر رہے ہیں. فرحت جاوید, بی بی سی نیوز, اسلام آباد.
امریکہ نے چین پر پابندی عائد کی ہیں کہ اس نے روس سے ہتھیار کیوں خریدے. اس کی تفصیل سیربین میں کچھ دیر بعد. سیربین ابھی جاری ہے.
تو مزید کیا لکھتے ہیں ہمارے یہ سامع؟
لکھتے ہیں, ہم 17 میل کا دشوار گزار پہاڑی راستہ طے کر کے قریب ترین ڈاک خانے تک پہنچتے ہیں اور آپ کے نام اپنا خط لیٹر باکس میں ڈال دیتے ہیں. ہمارے علاقے میں ٹیلی ویژن اور انٹرنیٹ تو کجا, بجلی کا کھمبا بھی نظر نہیں آتا. بس ایک ٹرانزسٹر کے سہارے بی بی سی اردو سروس سے رابطہ قائم ہے جس نے ہمیں ساری دنیا سے جوڑ رکھا ہے.
دریا پار رہتے ہوں یا صحرا پار, شہر میں ہوں یا دیہات میں, گڑگاؤں میں ہوں یا گجرات میں, خط لکھ کر ہم سے رابطہ کیجیے اور ہر اتوار کو سیر بین میں عارف وقار سے اپنے خطوں کے جواب سنیے. خط لکھنے کے لیے ہمارا پتہ ہے پوسٹ باکس 3101 اسلام آباد.
کھیلوں کے حوالے کے ساتھ نازیہ گلزار.
ایشیا کپ کرکٹ ٹورنامنٹ کے سپر فور مرحلے میں آج دو میچز شیڈیول ہیں. ابو ظہبی میں پاکستان اور افغانستان کی ٹیمیں مقابل ہیں. پاکستان کی ٹیم آج 3 تبدیلیوں کے ساتھ میدان میں اتری ہے. محمد عامر, شاداب خان اور فہیم اشرف اس میچ میں نہیں کھیل رہے. ان کی جگہ محمد نواز, حارث سہیل اور شاہین شاہ آفریدی کو ٹیم کا حصہ بنایا گیا ہے. ادھر دبئی میں انڈیا اور بنگلہ دیش کی ٹیمیں مقابل ہیں. ابوظہبی میں کھیلے جانے والے گروپ کے آخری میچ میں افغانستان نے بنگلہ دیش کو 136 رن سے ہرا دیا تھا. امریکہ کے شہر شکاگو میں آج سے شروع ہونے والے لیبر کپ کے افتتاحی میچ میں سوئٹزرلینڈ کے ٹینس سٹار روجر فیڈرر اور سربیا کے نوویک جوکوویچ پہلی بار ڈبلز مقابلے میں جوڑی ہوں گے. لیبر کپ میں یورپ کا مقابلہ ورلڈ ٹیم سے ہوگا. یہ مقابلے 23 ستمبر تک جاری رہیں گے. ادھر پین پیسیفک اوپن میں برطانیہ کی نمبر 1 ٹینس سٹار یوہانا کونٹا کروشیا کی ڈونا وکچ کے ہاتھوں شکست سے دوچار ہوئی. ٹوکیو میں ہونے والے اس مقابلے میں کروشیا کی کھلاڑی نے عالمی نمبر 43 کونٹا کو 6-3 اور 7-5 سے شکست دی. فٹ بال کلب مینچسٹر سٹی کے سب سے زیادہ گول سکور کرنے والے کھلاڑی سرگیو اگیرو نے کلب کے ساتھ اپنے معاہدے میں 1 سال کی توسیع کر دی ہے. سرگیو اگیرو نے 2011 میں 38 ملین پاؤنڈز کے ایوز مینچسٹر سٹی کے ساتھ معاہدہ کیا تھا اور اب تک ریکارڈ 204 گول سکور کر چکے ہیں. فٹ بال چیمپئن شپ میں ہونے والے آج کے مقابلوں میں ویگن کا سامنا برسٹل سٹی سے ہو رہا ہے.
سیربینا بی بی سی لندن سے اردو نشریات میں سن رہے ہیں. پروگرام میں آگے چل کر ہم آپ کو سنوائیں گے یہ خبر کہ چین پر امریکہ نے پابندیاں کیوں عائد کی ہیں, اور اس کا تجزیہ بھی کریں گے کہ ان پابندیوں کا چین اور روس پر کیا اثر پڑ رہا ہے, جبکہ کھیلوں کا ہفتے وار سلسلہ کھیل کے میدان سے بھی سیربین کا حصہ ہے. فی الحال اہم خبروں کی سرخیاں سنیے سیربین کے نصف حصے کے اختتام پر.
انڈیا کی جانب سے پاکستانی وزیر خارجہ شاہ محمود قریشی اور ان کی ہم منصب سشما سوراج کے درمیان نیو یارک میں طے شدہ ملاقات منسوخ کر دی گئی ہے.
انڈیا کے زیر انتظام کشمیر میں تین پولیس اہلکاروں سمیت چار افراد کو مسلح افراد نے اغوا کر لیا اور بعد میں ان میں سے تین کو قتل کر دیا۔ تنزانیہ میں حکام کا کہنا ہے کہ جھیل وکٹوریا میں کشتی الٹنے کے واقعے میں ہلاک ہونے والوں کی تعداد 136 ہو گئی ہے۔ چین اور روس نے امریکہ کو خبردار کیا ہے کہ وہ چینی فوج پر روس سے اسلحہ خریدنے کے معاملے پر پابندیاں لگا کر غلطی کر رہا ہے اور اسے نتائج بھگتنا ہوں گے۔ برطانیہ میانمار کی عسکری قیادت کو عالمی سطح پر بنائے گئے ٹریبیونل میں لانے کی منصوبہ بندی کر رہا ہے۔ برطانیہ کے سیکرٹری خارجہ اگلے ہفتے جنرل اسمبلی کے اجلاس میں اس معاملے پر حمایت طلب کریں گے۔ یہ بی بی سی اردو سروس ہے۔
سیربین آپ بی بی سی لندن کی اردو نشریات میں سن رہے ہیں۔ چین نے امریکہ سے مطالبہ کیا ہے کہ وہ روس سے جیٹ طیارے خریدنے کی پاداش میں چین پر لگائی گئی پابندیاں واپس لے یا پھر نتائج بھگتنے کے لیے تیار ہو جائے۔ امریکہ کا کہنا ہے کہ چین نے روس سے طیارے اور میزائل خرید کر روس پر عائد ان پابندیوں کی خلاف ورزی کی ہے جو اس پر امریکی انتخابات میں مداخلت اور یوکرین میں فوج کشی کے بعد لگائی گئی تھیں۔ چین نے حال ہی میں روس سے 10 سخوئی SU-35 جنگی جہاز اور S-400 طیارہ شکن میزائل خریدے ہیں۔ تفصیل کے ساتھ فراز ہاشمی۔
روس کے زمین سے فضا میں مار کرنے والے S-400 میزائلوں اور روس کے سوکی S-35 لڑاکا طیاروں کی خریداری نے امریکہ اور چین کے درمیان ایک نیا تنازع کھڑا کر دیا ہے۔ روس سے ان جدید ہتھیاروں کی خریداری پر امریکی وزارت خارجہ نے گزشتہ روز چین کی وزارت دفاع کے ذیلی اداروں، اکوپمنٹ ڈیولپمنٹ ڈپارٹمنٹ اور ان کے منتظمین پر مالی پابندیاں عائد کرنے کا اعلان کیا تھا۔ امریکی وزارت خارجہ کی طرف سے یہ اعلان کاستا نامی ایک قانون کے تحت کیا گیا ہے جو ایران، روس اور شمالی کوریا پر عائد اقتصادی اور مالی پابندیوں کے بارے میں ہے۔ امریکی حکام کا کہنا ہے کہ یہ قانون پہلی مرتبہ کسی تیسرے ملک پر عائد کیا گیا ہے۔ چین اور روس کی جانب سے اس تازہ ترین اقدام پر شدید رد عمل سامنے آیا ہے۔ چینی وزارت خارجہ کے ترجمان جن چوانگ نے کہا کہ امریکہ نے بین الاقوامی تعلقات کے بنیادی اصولوں کی خلاف ورزی کی ہے اور دونوں ملکوں کے درمیان تعلقات کو شدید نقصان پہنچایا ہے۔
ہم امریکہ سے پرزور مطالبہ کرتے ہیں کہ فوری طور پر اس غلطی کا ازالہ کیا جائے اور نام نہاد پابندیوں کو واپس لیا جائے، وگرنہ اس کو نتائج کا سامنا کرنا پڑے گا۔
چین اور امریکہ کے درمیان پہلے ہی تجارتی جنگ جاری ہے اور دونوں ملک ایک دوسرے کی مصنوعات پر درآمدی محصولات عائد کر رہے ہیں۔ آئندہ ہفتے واشنگٹن کی طرف سے چینی درآمدات پر $200 ارب کی مزید ڈیوٹیاں لگائی جا رہی ہیں، جبکہ جواب میں امریکہ سے کی جانے والی درآمدات پر چین $60 ارب کی ڈیوٹیاں لگا رہا ہے۔ چین اور امریکہ کے درمیان جاری اس شدید کشمکش کا نتیجہ جو بھی نکلے، لیکن اس کا اثر امریکی اور چینی عوام نے محسوس کرنا شروع کر دیا ہے۔ فراز ہاشمی، بی بی سی نیوز۔
چین دنیا کی دوسری بڑی اقتصادی قوت بن چکا ہے اور بہت تیزی سے نہ صرف اپنی فوجی قوت میں اضافہ کر رہا ہے بلکہ اس نے سن 2025 تک اپنی فوج کو ٹیکنالوجی کے اعتبار سے ایک ترقی یافتہ فوج میں بدل دینے کا ہدف بھی مقرر کیا ہوا ہے۔ ساتھ ساتھ وہ جدید ترین ہتھیاروں کی تیاری میں بھی تیزی سے پیش رفت کر رہا ہے۔ ایسے میں چین پر امریکی پابندیاں کتنی مؤثر ہوں گی؟ یہی سوال میں نے ورجینیا میں امریکہ میں موجود دفاعی امور اور بین الاقوامی معاملات کے تجزیہ کار ڈاکٹر احسان احراری کے سامنے رکھا تو ان کا کہنا تھا۔
یہ بہت مؤثر ثابت ہوگی، یہ بہت مؤثر ثابت ہوگی، اس لیے کہ چائنا، دیکھیے تین فیلڈ میں چائنا بہت کوشش کر رہا ہے امریکہ سے کمپیٹ کرنے کی، ایئر فورس، نیوی اور آرمی میں۔ ایئر فورس اور نیوی کے میں جو کمپٹیشن چل رہا ہے امریکہ کا، اس میں رشین ٹیکنالوجی بہت چائنا کے کام آ رہی ہے۔ تو اگر رشین ٹیکنالوجی کے اوپر امریکہ نے سینکشن بڑھا دیے، لگا تو دیے ہیں انہیں بڑھا دیے، تو اس میں چائنا کو مشکل ہوگی اس کو پرچیز کرنے میں۔ چائنا کو فیصلہ یہ کرنا پڑے گا کہ یا تو امریکہ کے رولس کو فالو کرے یا نہیں فالو کرے۔ فالو کرے گا تو جو ہے اچھا نہیں ہے چائنا کی سوورنٹی کے لیے، نہیں فالو کرے گا تو چائنا کی جو ہے ان کے مارلائزیشن میں جو ہے اس سے بہت سخت اثر پڑے گا۔
چین نے کہا ہے کہ وہ جوابی اقدامات کرے گا اور امریکہ اس کے لیے تیار رہے۔ کیا ہو سکتے ہیں جوابی اقدامات؟
جب میں نہیں سمجھتا چائنا یہ بندر بھکی ہے چائنا کی، میں نہیں سمجھتا زیادہ چائنا اس طرح سے کرے گا۔ دیکھیے امریکہ اور چائنا میں اکنامک وار چل رہی ہے، وارفیئر، ٹیرف کی وارفیئر چل رہی ہے، تو وہ تعلقات تو خراب ہیں ہی، مگر ملٹری کے فیلڈ میں امریکہ کی طاقت جو ہے بہت لاجواب ہے. امریکہ کا پاورفل, بہت ہی پاورفل کنٹری ہے, تو چائنا اور امریکہ کے تعلقات خراب ہوں گے. چائنا اس سے اثر ڈال سکتا ہے نارتھ کوریا کے اوپر, اس معاملے میں چائنا کا ایڈوانٹیج ہے. مگر اس کے علاوہ میں نہیں سمجھتا کہ چائنا کے پاس زیادہ کوئی آپشنز ہیں.
جن ہتھیاروں کو چین خرید رہا ہے ان میں سے بعض ایسے ہیں جن کو انڈیا بھی خرید رہا ہے, جن کو ترکی بھی خرید رہا ہے, جن میں سعودی عرب بھی دلچسپی رکھتا ہے, قطر نے بھی کہا ہے کہ وہ خریدنا چاہتا ہے S-400 میزائل سسٹم. تو کیا امریکہ ان سب ملکوں پہ پابندی عائد کرے گا؟
ہاں, یہ پروگرام تو یہی ہے, مگر سوال یہ پیدا ہوتا ہے کہ امریکہ کس کو بہت ہی اسٹرکٹلی فالو کرے گا. چائنا کے تعلق سے سینکشن کو اسٹرکٹلی فالو کرنے کے امکانات بہت زیادہ ہے, انڈیا کے تعلق سے امکانات تھوڑے سے کم ہے. مگر دیکھنا یہ ہے کہ اب یو ایس کا, کیونکہ یو ایس کانگریس اس کو پرسو کر رہی ہے, اسے دیکھنا ہے آن اے کیس ٹو کیس بیسس, اس پہ اس پہ غور کرنا پڑے گا. آپ نے صحیح فرمایا کہ جو الجیریا خریدتا ہے, قطر خریدتا ہے, سعودی عربیہ خریدتا ہے, یو اے ای خریدتا ہے, مگر ان کا پرچیز جو ہے بہت ہی مائنر ہے کمپیئر ٹو چائنا. چائنا کا پرچیز بلینز اینڈ بلینز آف ڈالرز میں ہے, اور اس تعلق سے دیکھنا یہ ہے کہ کیس ٹو کیس بیسس یونائٹیڈ اسٹیٹس کتنی سختی سے پرسو کرے گا انڈیا کے تعلق سے, سعودی عربیہ کے تعلق سے, قطر کے تعلق سے اور یو اے ای کے تعلق سے. میں سمجھتا ہوں, ہاں, ترکی اور یو ایس کے تعلقات خراب ہو رہے ہیں. S-400 مسائل جسے آپ نے ذکر کیا, وہ ٹرکی نے نہ صرف خرید لیا بلکہ یہ کہہ رہا ہے کہ ہم سنگھی سے کوئی پرواہ نہیں کریں گے, ہم اس کو پرچیز کر لیں گے. مگر اگر ٹرکی نے خرید لیا اس کو, تو سوال یہ پیدا ہوتا ہے کہ ٹرکی کی نیٹو ممبر شپ پہ کیا اثر پڑے گا. یہ جو دوسرے ممالک ہیں جن کا میں نے ذکر کیا ہے, آپ نے ذکر کیا ہے, یہ نیٹو ممبر نہیں ہے سوائے ٹرکی کے.
ورجینیا امریکہ سے ڈاکٹر احسان احراری. اب سوال یہ ہے کہ ان پابندیوں کے ذریعے امریکہ روس کو سزا دینا چاہتا ہے یا چین کو روسی قربت سے دور رکھنا چاہتا ہے؟ اسی کا جائزہ لیتے ہوئے ایسٹ ویسٹ انسٹیٹیوٹ سے وابستہ روسی عمر کے تجزیہ کار ڈاکٹر نجم عباس کا کہنا تھا.
اس وقت امریکہ جن حالات سے گزر رہا ہے اس میں ایک تو ان کی داخلی سیاست میں موجودہ صدر ڈونلڈ ٹرمپ پر دباؤ بڑھ رہا ہے, اور اس دباؤ سے توجہ ہٹانے کے لیے وہ کچھ سمبولک اقدامات کرنا چاہتے ہیں. تو اگر آپ یہ پوچھیں کہ یہ ٹائمنگ اس وقت ایسی کیوں ہے, تو اس میں سب سے بڑا کردار تو اس ٹائمنگ کا ہے اور موٹیویشن بھی وہی ہے. روس پر 2014 کے بعد سے طرح طرح کی اقتصادی پابندیاں جو ہیں وہ عائد ہوئی ہیں, تو یعنی اچانک تو روس کے حالات اضافی پابندیوں سے خراب تو نہ ہوں گے, بلکہ یہ ایک پابندیوں کا تسلسل ہے.
اچھا, میں یہ بھی جاننا چاہ رہا تھا کہ چین جو روسی ہتھیار خرید رہا ہے وہی روسی ہتھیار انڈیا بھی اس میں سے بعض ہتھیار خرید رہا ہے, خود پاکستان بھی بعض ہتھیار خرید رہا ہے, تو یہ پابندیاں چین پر بحیثیت چین لگائی گئی ہیں, قانون کے تحت ہر اس ملک پر لگائی جائیں گی جو روسی ہتھیار خریدے گا؟
بحیثیت مجموعی امریکی دفاعی صنعت ایسے تمام اقدامات کی حوصلہ شکنی کرے گی جن سے جو متوقع خریدار ہیں وہ ان کے حریف کی جانب چلے جائیں. تو چین جو ہے وہ ہتھیار کے بازار میں ایک بہت بڑا گاہک ہے, اس کے بعد بھارت ہے, پھر ترکی ہے, پھر پاکستان ہے. تو تمام ملکوں سے امریکہ کی خواہش یہ ہوگی کہ ان سے براہ راست یا ان کے حلیفوں سے مستقبل میں بڑے ہتھیاروں کی خریداری کا معاملہ رہے, اور اسی لیے وہ حوصلہ شکنی کرنا چاہتے ہیں, کیونکہ اگر چین Su-35 جو لڑاکا طیارے ہیں وہ لے لے گا, یا S-400 جو جدید میزائل ہیں طیارہ شکن اگر وہ حاصل کر لے, اس کے بعد ترکی حاصل کر لے, ایران حاصل کر لے, بھارت حاصل کر لے, پھر سعودی عرب نے بھی خواہش کا اظہار کیا ہے, پھر اس کے بعد قطر حاصل کر لے, اس کا مطلب یہ ہے کہ جو امریکی دفاعی صنعت کی ایک اجارہ داری تھی اس میں دراڑیں پڑنی شروع ہو گئی ہیں جس کی وہ حوصلہ شکنی کرنا چاہتے ہیں.
لیکن اگر جیسا آپ کہہ رہے ہیں کہ یہ معاملہ ہتھیاروں کی تجارت کا ہی بنیادی طور پر ہے اور اس بازار پر اجارہ داری کا, روس بھی تو اس میدان میں ظاہر ہے اپنی پیش رفت جاری رکھنا چاہے گا نا, تو وہ ان پابندیوں کا مقابلہ کیسے کر سکتا ہے؟
इसमें पहले तो ये है कि पाबंदियां 4 साल से चली आ रही हैं, लेकिन हथियारों के मुहिदे भी 4 साल से जारी हैं, तो उनमें एक तातुल या ताखीर तो आती है लेकिन वो मनसूख नहीं होते। तो रूस का तुर्की के साथ मुआहिदा हुआ है, ईरान के साथ मुआहिदा हुआ है, सऊदी अरब के साथ बात चल रही है, तो इसका मतलब ये है कि उसमें हथियारों को बिल आखिर कैसे मुंतकिल किया जाएगा वो एक सानवी दस्त रखता है। लेकिन रूसी मिजाइलों की मार्केट में साल ब साल एक तोसी आ रही है, ये भी एक हकीकत है। उस पर जो है अमरीकी इक्तसादी पाबंदियाँ एक आर्जी ताखीर का पहलू ला सकती हैं, लेकिन उसको यकसर मनसूख नहीं कर सकती।
ये थे ईस्ट वेस्ट इंस्टीट्यूट से वाबस्ता रूसी उमूर के तजियाकार डॉक्टर नजम अब्बास। जिन हथियारों की खरीदारी पर चीन अमरीकी पाबंदियों की जद में आया है, उन्हीं में से एक यानी S-400 मिसाइल निज़ाम इंडिया और तुर्की भी खरीद रहे हैं। तो क्या इंडिया पर भी इसी नौयत की अमरीकी पाबंदियों का इतलाक होगा? याद रहे कि हाल ही में अमरीकी वजीर दिफा जेम्स मेटिस और वजीर खारजा माइकल पोम्पियो ने भी दिल्ली का दौरा किया था। दिल्ली में मौजूद दिफाई उमूर के तजियाकार सुशांत सिंह इसके का तजिया करते हुए जवाब में कहते हैं,
बिल्कुल साहब, ऐसा होने का पूरा अंदेशा है। ऐसा नहीं है कि इंडिया के ऊपर ये पाबंदियां लागू नहीं हो सकती हैं, बिल्कुल हो सकती हैं। इंडिया ने पर इसको खास तौर पर नेगोशिएट किया है, और जो अमेरिका के सेक्रेटरी ऑफ डिफेंस हैं जनरल मैटिस, वो यहाँ पर इंडिया आए थे कुछ हफ्ते पहले महीने की शुरुआत में, और उन्होंने यहाँ पर बोला था कि वो कोशिश करेंगे कि इंडिया के ऊपर ऐसी पाबंदियां ना लगें। देखिए, रूस के साथ साथ इंडिया की अमरीका से भी बड़ी स्ट्रॉन्ग रिलेशनशिप है, काफ़ी सामान वगैरह खरीदते हैं, उनको स्ट्रैटेजिक डिफेंस पार्टनर का दर्जा दिया है इंडिया को अमरीका ने, और अमरीका इंडिया को चीन की तरह ट्रीट नहीं करना चाहता है। यही अभी तक दिखाया है जिस तरह के स्टेटमेंट वॉशिंगटन DC से और दिल्ली से आए हैं। पर ये कहना कि क्या बैन लग सकता है, जी बिल्कुल ऐसे सैंक्शंस लग सकते हैं।
आपने दुरुस्त कहा कि जब अमरीकी वजीर दिफा आए थे दिल्ली तो बातचीत में भी ये तस्करा रहा था, लेकिन कोई वाजे बात तो अमेरिका ने अभी भी नहीं की है ना कि नहीं इंडिया पर ये पाबंदियां नहीं लगेंगी, क्योंकि जिन हथियारों की फरोख पर चीन पाबंदियों की जद में आया है, बिल्कुल वैसा ही मिसाइल सिस्टम S-400 इंडिया भी खरीद रहा है रूस से।
जी जी, बिल्कुल आपकी बात बिल्कुल सही है, और S-400 बड़ा मॉडर्न सिस्टम है और वो इंटीग्रेट हो जाता है बाकी हथियारों के साथ, हवाई जहाज और अवैक्स वगैरह के साथ, और उस पर अमेरिका को एक तरह से ज्यादा पाबंदी है, ज्यादा खतरा है, क्योंकि वो उनके कम्युनिकेशन सिस्टम वगैरह को भी एक्सेस करता है, डिजिटल सिस्टम को एक्सेस करता है। तो इसलिए अभी तक इस पर कोई क्लियर डायरेक्शन नहीं आई है, पर इंडिया की पोजीशन, मेरी इंडिया के डिफेंस मिनिस्टर से बात हुई थी और उन्होंने मुझे साफ तौर पर कहा ऑन रिकॉर्ड कि भाई हमने बोल दिया है कि हम तो खरीदेंगे, तो आप हमें खरीदने से नहीं रोक सकते हैं, हमारी रशिया से बहुत पुरानी दोस्ती रही है रूस के साथ, और हमारा उनसे इतना तगड़ा नाता है और हम तो वो सामान खरीदेंगे, ये मुझे इंडिया की डिफेंस मिनिस्टर निर्मला सीतारामन ने बताया था।
लेकिन इतने इत्मीनान के साथ इंडिया ये बात कैसे कह सकता है, क्योंकि अगर सिफारती वजन और माशी वजन के एतबार से देखा जाए तो चीन तो इंडिया से कहीं आगे है अमरीका के लिए, जब उस पर पाबंदियाँ आयद हो सकती हैं तो ये खतरा तो फिर इंडिया के लिए ज्यादा बढ़ जाएगा।
देखिए, दो बातें हैं इसमें। देखिए, चीन के साथ अमेरिका की जो रिलेशनशिप है वो थोड़ी एडवर्सेरियल है, वो थोड़ी दोस्ती की नहीं है। इंडिया के साथ रिलेशनशिप थोड़ी डिफरेंट है, इंडिया के साथ रिलेशनशिप थोड़ी सी दोस्ती नुमा है, इंडिया को ज्यादा कंसेशन मिलते हैं, इंडिया के साथ न्यूक्लियर डील हुई थी भाई। अमरीका हमेशा इंडिया को थोड़ा इसे बोलते हैं किड ग्लव से ट्रीट करता है बनिस्बत चीन के, इसीलिए इंडिया को उम्मीद है, नई दिल्ली को उम्मीद है कि भाई वॉशिंगटन DC थोड़ी लीनियंसी दिखाएगा और थोड़ा इंडिया को अलाउ करेगा ये सामान खरीदने के लिए। और जहाँ तक इसकी असलियत है, वो मालूम पड़ जाएगी जब 4 तारीख को रूस के प्रेसिडेंट व्लादिमीर पुतिन इंडिया आएंगे। एक एनुअल समिट होती है रूस और इंडिया के बीच में, और वो समिट के लिए 4 तारीख को यहाँ पर आएंगे, और तब क्लैरिटी हो जाएगी कि भाई क्या ये S-400 की डील अनाउंस होती है कि नहीं होती है।
एक और पहलू इसका ये भी है कि ऐसी क्या पेशकश हो सकती है अमेरिका की तरफ से इंडिया को कि इंडिया रूस के साथ अपने दिफाई नाते तकरीबन खत्म कर दे।
ये कहना बड़ा मुश्किल, कुछ बड़ा प्लान नहीं है इंडिया के पास कि जो
जिनको कि ऐसी कोई डिमांड हो जो कि उनको अमेरिका से पूरी नहीं हो रही है और जो पूरी होने के बाद इंडिया एग्री कर जाए। देखिए साहब, इंडिया का रूस से जो रिलेशनशिप है वो नहीं टूट सकता है, खासतौर पर मिलिट्री और डिफेंस रिलेशनशिप। पूरी फौज जो है वो बंद हो जाएगी इंडिया की, आप उस एंगल से समझें तो ऐसा कुछ नहीं है। ये तो है नहीं कि भाई जो इक्विपमेंट सालों से यहाँ चला आ रहा है, जो यहाँ पर 20 स्क्वाड्रन सुखोई की उड़ रही हैं, मिग की उड़ रही हैं, वो तो अमेरिका एक झटके में रिप्लेस नहीं कर सकता है ना। जो बाकी साजो सामान नेवी के पास एयरक्राफ्ट कैरियर है, फ्रिगेट है, वो तो सब न्यूक्लियर सबमरीन है लीज पे, वो तो सब रशिया से ही आई है। कैसे इंडिया, ऐसा क्या अमेरिका कर सकता है कि इंडिया रशिया से अपने संबंध तोड़ दे, रिलेशनशिप तोड़ दे? ऐसा तो होना बड़ा ही नामुमकिन सवाल है। और यही बात इंडिया कह रही है बार बार कि भाई हम नहीं तोड़ सकते हैं, आपकी जो भी डिमांड्स हैं वो पूरी नहीं हो सकती हैं, वो बड़ी प्रॉब्लम वाली बात है।
दिल्ली से ये थे दिफाई उमूर के तजियाकार सुशांत सिंह। आप एक गधे की पूजा करना चाहें या एक हाथी की, इंतखाब आपका है। ये दरअसल सुर्खी थी एक सियासी इश्तिहार की। अमेरिका में मकसद था अमेरिकी हिंदुओं की हिमायत हासिल करना और उल्टे इससे हिंदू नाराज़ हो गए। बाकी तफसील पढ़ने के लिए हमारी वेबसाइट bbcurdu.com पर तशरीफ लाइए। ये बीबीसी उर्दू सर्विस है।
रोल साउंड, कैमरा, एक्शन।
स्वागत नहीं करोगे आप हमारा?
मैं हूँ नुसरत जहाँ, जो हर हफ्ते आपके लिए लेकर आती हूँ बॉलीवुड की गर्मा गर्म खबरें।
अम्मी जान कहती थी, कोई धंधा छोटा नहीं होता।
बॉलीवुड सितारों की बातें और मुलाकातें, पर्दे के पीछे क्या है, बॉक्स ऑफिस का बादशाह कौन है,
नाम को पकड़ना मुश्किल ही नहीं नामुमकिन।
और जब ये 2.5 किलो का हाथ किसी पर पड़ता है ना, तो आदमी उठता नहीं, उठ जाता है।
या फरान जलेबी, माशूक फरेबी, घायल है तेरा दीवाना, भाईवा, भाईवा।
हर सनीचर सैरबीन में सुनिए बॉलीवुड राउंडअप।
और अब वक्त हुआ है जुमे के रोज पेश होने वाले हमारे हफ्तेवार सिलसिले खेल के मैदान से का। तरतीबो पेशकश है अब्दुल रशीद शकूर की।
अगर अबू धाबी में मैचेज हैं, सारी टीमों को वहाँ एक दो मैचेज वहाँ पे खेलने चाहिए।
प्लेयर्स को इतने हीट में खिला रहे हैं, कोई बात नहीं, उनके पैसे बन जाएं, बस वही एक सबसे बड़ी चीज है।
टेस्ट क्रिकेट को बचाना है, जो कि आजकल बहुत ज्यादा प्रेशर में है, तो पाकिस्तान और इंडिया को टेस्ट क्रिकेट खेलनी चाहिए।
विकेटों के कॉलम में विकेटें चाहिए, और ये आमिर को भी पता है।
एशिया कप, भारत को मेजबान होने का कितना फायदा, पाक भारत ताल्लुकात में क्रिकेट डिप्लोमेसी क्या अब भी मौसर, और मोहम्मद आमिर विकेट के बगैर कब तक टीम में। खेल के मैदान से अब्दुलरशीद शकूर का दुबई से सलाम। आमतौर पर किसी भी टूर्नामेंट में पाक भारत मैच के बाद उस टूर्नामेंट की दिलचस्पी बराए नाम रह जाती है, लेकिन एशिया कप में ऐसा नहीं है, क्योंकि यहां मामला एक या दो का नहीं बल्कि तीन मैचों का है। जी हां, बुध के रोज दोनों टीमें दुबई में मध्य मुकाबले आ चुकी हैं। अब 23 सितंबर को दोबारा इन दोनों का मुकाबला सुपर फोर में होगा, और फिर फाइनल भी तो है, जिसमें रोशन इम्कानात हैं कि यही दोनों टीमें आमने सामने हों। लेकिन पाकिस्तान के लिए पहला मैच मायूसकुन साबित हुआ, और भारत ने उसे 8 विकेटों की जीत के साथ आसानी से काबू कर लिया। जिम्बाब्वे की कमजोर बॉलिंग लाइन के सामने रन्स के ढेर लगाने वाले इमामुल हक और फखर जमान, भुवनेश्वर कुमार की बॉलिंग पर क्या आउट हुए, पाकिस्तान की उम्मीदें भी अपने साथ ले गए। अब देखते हैं कि 23 सितंबर को पाकिस्तानी टीम इस शिकस्त का हिसाब बेबाक करने में कामयाब होती है या नहीं। एशिया कप का जो शेड्यूल बना है, उससे पाकिस्तान और बांग्लादेश के कप्तान खुश नहीं हैं। सरफराज अहमद से मैंने पूछा कि आपको इस शेड्यूल में एतराज किस बात पर है।
ट्रैवलिंग एक ऐसा इशू होता है कि अगर आप ड्यूरिंग मैचेस 1.5 आवर की ट्रैवलिंग करते हैं तो आपके लिए मुश्किल है, और इस वेदर में अगर आप ट्रैवलिंग करेंगे और आपको एक दिन के बाद रेस्ट का मैच खेलना है, तो आई थिंक मैं समझता हूँ कि सब टीमों के लिए इवन होना चाहिए, चाहे वो इंडिया हो, पाकिस्तान हो, अगर अबू धाबी ये मैचेज हैं, सारी टीमों को वहाँ एक दो मैचेस वहां पे खेलने चाहिए। अब मुझे नहीं मालूम कि एसीसी वालों ने इसका क्या कंडक्ट बनाया है।
मैंने इस सिलसिले में दिल्ली में सीनियर स्पोर्ट्स सहाफी कुलदीप लाल को जहमत दी और उनसे पूछा कि क्या भारत इस एशिया कप में अपनी मजबूत हैसियत का फायदा नहीं उठा रहा।
जैसे सार्क समिट में सारा फोकस इंडिया और पाकिस्तान पर होता है, ऐसे लगता है कि एशिया कप में भी यही हालत है। इंडिया और पाकिस्तान आपस में नहीं खेलते, तो अभी ये मौका मिला तो एडमिनिस्ट्रेटर्स और ब्रॉडकास्टर्स को लगा चलो कम से कम दो मैच तो इनके खिला दें और अगर हो सके तो थर्ड भी मैच हो जाएगा अगर ये आखिर तक फाइनल में पहुंच जाए। लेकिन सोचिए कि बाकी जो टीमें हैं बांग्लादेश, अफगानिस्तान, श्रीलंका और हांगकांग, उनको कैसा ये फील होता होगा कि ये क्या बात है कि हम भी खेल रहे हैं लेकिन हमारे बारे में तो कोई नहीं सोचता। अब मैं सरफराज अहमद की बात से बिल्कुल उन्होंने बिल्कुल ठीक कहा कि ये क्यों है कि हम लोग अबू धाबी और दुबई से इधर उधर जाएं लेकिन इंडिया जो है वो एक ही जगह खेलेगी दुबई में, तो ये तो बहुत ही रॉन्ग है, ये बिल्कुल ही गलत है। लेकिन क्या करें, आजकल जो है आजकल ब्रॉडकास्टर्स और एडमिनिस्ट्रेटर्स को ये नहीं लगता कि प्लेयर्स को इतने हीट में खिला रहे हैं, कोई बात नहीं उनके पैसे बन जाएं, बस वही एक सबसे बड़ी चीज़ है। मैं नहीं मानता, मैं तो ये चाहता हूँ इनफैक्ट, और मैं हूँ इंडियन, लेकिन मैं चाहता हूँ कि बड़ा अच्छा होगा इस टूर्नामेंट और एडमिनिस्ट्रेटर्स और ब्रॉडकास्टर्स को एक वो दिया जाए सबक कि बांग्लादेश या अफगानिस्तान ये टूर्नामेंट को दे विन दिस टूर्नामेंट, उससे ये होगा तो कम से कम उनको लगेगा तो सही कि भाई ये जो हमने सोचा कि सिर्फ इंडिया पाकिस्तान है ये रॉन्ग है।
एशिया कप की कवरेज के लिए सहाफी शाहिद अख्तर हाशमी भी दुबई में मौजूद हैं। मैंने उनसे पूछा कि मोहम्मद आमिर पर बहुत ज्यादा दबाव बढ़ता जा रहा है कि वो गुज़िश्ता 9 मैचों में सिर्फ 3 विकेटें ही हासिल कर पाए हैं, क्या देखते हैं टीम मैनेजमेंट उन्हें इस सूरत हाल में कब तक खिलाती रहेगी?
आमिर से जाहिर है सबको तवक्कात है और चैंपियंस ट्रॉफी में जो के फाइनल में जो 3 विकेटें उन्होंने ली थी उसके बाद से 9 मैच हो गए, उनकी सिर्फ 3 विकेटें हैं और एशिया कप में पाकिस्तान को मोहम्मद आमिर से बड़ी तवक्कोआत वाबस्ता थी, लेकिन हांगकांग जैसी टीम के खिलाफ वो कोई आउट नहीं कर सके, ये परेशानी दूर होनी चाहिए। विकेट के कॉलम में विकेटें होनी चाहिए, चाहे कोई कितनी भी अच्छी बॉलिंग कर रहा हो, विकेटों के कॉलम में विकेटें चाहिए और ये आमिर को भी पता है, टीम मैनेजमेंट को, कप्तान को भी पता है। मुझे लगता है इस एशिया कप में वो अब ड्रॉप होने वाले हैं।
कप्तान सरफराज अहमद भी मोहम्मद आमिर के विकेटें ना लेने पर खासे फिक्रमंद दिखाई देते हैं।
बिल्कुल कंसर्न जरूर है, लेकिन जरूरी नहीं होता कि आप हर बार जो है वो विकेट लें तो आपकी बॉलिंग अच्छी नजर आती है। समटाइम ऐसा भी होता है कि आप अच्छी बॉलिंग कर रहे हो और आपको विकेट नहीं मिली हो, जैसे अगर आप प्रीवियस सीरीज की बात करते हैं, आप इंडिया की मिसाल ले लें, शामी ने बहुत अच्छी बॉलिंग की लेकिन ज्यादा विकेट ले नहीं पाए। तो मेन बॉलर का मैं एज अ कैप्टन अगर मैं आमिर को देखूंगा तो मैं चाहूंगा कि जरूरी नहीं कि आप विकेट अच्छी लें, लेकिन एटलीस्ट आप अच्छे बॉल डालें, अच्छे स्ट्राइक करें तो वो एज अ कैप्टन मेरे लिए मुतमिन होगा। लेकिन अभी जहां तक आपने बात की कि विकेट नहीं ले रहे, बिल्कुल ये कंसर्न है हमारे लिए, तो उनसे बैठ के बात की, उनको बताया कि आप टीम में एज अ स्ट्राइक बॉलर खेल लें और आपका काम है स्ट्राइक करना, तो कोशिश करेंगे जो भी आमिर अगले मैचेस खेलें उसमें टीम के लिए स्ट्राइक करें।
एशिया कप में जहां शायकीन की गैर मामूली दिलचस्पी अपनी इंतहा को पहुंची हुई है, वहीं ज़राए इब्लाग के नुमाइंदों की एक बड़ी तादाद भी दुबई में मौजूद है। इसी तरह कई साबिक टेस्ट क्रिकेटर्स भी मुख्तलिफ टीवी चैनल्स के लिए कमेंट्री और तबसरों के लिए यहां आए हुए हैं। मैंने पाकिस्तानी टीम के साबिक कोच और कप्तान वकार यूनुस से बात की और उनसे पूछा कि एक ही टूर्नामेंट में 3 पाक भारत मैचेस, शायकीन के तो मजे आ गए हैं।
इतने सालों बाद 3 इकट्ठे मैच थोड़ा हजम करना शायद मुश्किल हो जाए, लेकिन यह है कि अच्छा है, जितना पाकिस्तान इंडिया खेलेगा ताल्लुकात भी इससे बेहतर होंगे और क्रिकेट भी अच्छा देखने लोगों को देखने को मिलेगी। बहुत लोग तरसे हुए हैं, बहुत लोग भूखे हैं इस पाकिस्तान इंडिया के मैचेस के, तो ये बड़ी अच्छी बात है। अल्लाह करे ऐसा ही हो कि तीन मैचेस ही हों पाकिस्तान इंडिया के। पाकिस्तान इंडिया के मैचेस तो आप गारंटी है कि आपको फुल एंटरटेनमेंट है, उसमें एंटरटेनमेंट भी मिलेगी, इमोशंस भी मिलेंगे, आपको सब कुछ ही मिलेगा।
वकार यूनुस से मैंने जानना चाहा कि पाक भारत क्रिकेट का अपना का एक प्रेशर है, तो क्या ये आपके जमाने में भी होता था?
देखिए, हमारे जमाने में शायद इतना ज्यादा प्रेशर नहीं था, क्योंकि क्रिकेट थोड़ी रेगुलर हो रही थी, वन डेज क्रिकेट हम दो टूर्नामेंट यहाँ शारजा में खेला करते थे, तो इतनी वो जो कहते हैं ना कि वो उतना प्रेशर नहीं बिल्ड होता था, क्योंकि हम रेगुलर खेलते थे। लोग फिर तरसते हैं तो फिर लोग उम्मीदें उमंगे बना लेते हैं कि ऐसा होगा वैसा होगा, तो वो एक प्रेशर क्रिएट, लोगों का जो प्रेशर होता है ना वो ज्यादा आपको आपको तंग करता है और आप अपने दिमाग पे लेते हैं। लेकिन ये पाकिस्तान की टीम यंग है, प्रेशर फ्री खेलती है, थोड़ा अच्छी बात है।
साबिक कप्तान रमीज राजा भी मुत्तहिद अरब इमारात में मौजूद हैं। मैंने उनकी मौजूदगी का भी फायदा उठाया और उनसे बात की। पहला सवाल उनसे यही था कि पाक भारत क्रिकेट का कितना प्रेशर होता है, क्योंकि इस बारे में कहा जाता है कि ये एशेज से भी बढ़कर है।
मेरे पे तो कोई प्रेशर नहीं है, फैंस पे ज्यादा प्रेशर होता है। देखिए, पॉलिटिकल नीडल रही है दोनों मुल्कों में, हालांकि टीम्स में ऐसी कोई बात नहीं है, आपको एक दूसरे के फैंस दोनों तरफ मिलेंगे। फैंस जो हैं इसलिए ज़्यादा खुश रहते हैं क्योंकि एक तरह से एक हमारी हिस्ट्री है दोनों टीम्स की और दोनों मुल्कों की। और मेरा ये पर्सनल व्यू है कि अगर आप भारत के खिलाफ स्कोर करते हैं और उसके बाद आप कहीं फेल भी होते रहते हैं 6-8 महीने, तो फिर भी आपको ये आपके फैंस और क्रिकेट बोर्ड चांस देता रहता है, क्योंकि वो एक रिमाइंडर आप भिजवाते रहते हैं कि मैं बना था मैन ऑफ द मैच इंडिया के खिलाफ, तो आप मुझे और चांस मिलने चाहिए, और देते हैं सब लोग चांस। देखिए, आपको इमोशंस जो हैं, कई लोग कहते हैं कि उसके साथ खेलना चाहिए, कई कहते हैं इमोशंस डिटैच करके खेलना चाहिए ताकि आप बॉल और बैट पर कॉन्सेंट्रेट कर सकें, मगर इससे बड़ा कोई कॉन्टेस्ट है नहीं दुनिया में। और मैं यही समझता हूँ कि अगर टेस्ट क्रिकेट को बचाना है, जो कि आजकल बहुत ज़्यादा प्रेशर में है, तो पाकिस्तान और इंडिया को टेस्ट क्रिकेट खेलनी चाहिए।
रमीज राजा से मेरा अगला सवाल था कि मैदान में खेलते हुए तो आपके जज्बात समझ में आते थे, अब आप कमेंट्री बॉक्स में होते हैं, तो क्या अब भी वही जज्बात हैं जो खेलते हुए होते थे?
नहीं, जज्बात ठंडे नहीं पड़ते। अगर हम हारते हैं तो मुझे गुस्सा आता है, इसलिए कि मैं समझता हूँ कि हमारी टीम में इतनी फड़क है कि ये किसी भी टीम को हरा सकते हैं, मगर जब वो गलतियां करते हैं तो ऑब्वियसली गुस्सा आता है। मगर फिर ये भी ध्यान में होता है कि ज़्यादा गुस्सा नहीं करना, क्योंकि ये कभी भी आपको एज एन एक्सपर्ट बेकार कर सकते हैं, क्योंकि ये बाउंस बैक करेंगे और आपकी तवक्कुआत से ज़्यादा बाउंस बैक करेंगे।
रमीज राजा से मेरा आखिरी सवाल था कि पाक भारत ताल्लुकात को मामूल पर लाने के लिए क्रिकेट डिप्लोमेसी का भी सहारा लिया गया, लेकिन क्या वजह है कि दोनों मुल्कों के ताल्लुकात जब भी कशीदा होते हैं क्रिकेट सबसे पहले उसकी जद में आती है?
ईजी टारगेट हैं और हेडलाइंस बनाते हैं ऐसी चीज़ें, और ब्रेकिंग न्यूज़ मिलती हैं दुनिया को, और एक तरह से आप स्कोर पॉइंटिंग में आपको बहुत ज़्यादा इसमें एडवांटेज मिल जाता है, क्योंकि बाकी चीज़ें तो नज़र नहीं आती हैं ना, ये तो धाम करके सामने नज़र आता है, क्योंकि दुनिया के जो चैनल्स हैं उसको वो हेडलाइंस ले लेते हैं कि फिर से नहीं खेल रहे हैं, तो गलत बात है। मैं ये समझता हूँ कि ये दूरियाँ ठीक नहीं हैं, आप नेबर्स को रिप्लेस नहीं कर सकते हैं, और हम हमेशा से ये समझते हैं कि इसमें स्पोर्ट्स को आड़े हाथ लेना जो है वो ज्यादती है।
और इसी के साथ अब अब्दुलरशीद शकूर को इजाजत दीजिए।
लेकिन अब्दुलरशीद शकूर को अभी हम इजाजत कैसे दें? मुत्तहिदा अरब इमारात में जारी एशिया कप टूर्नामेंट में आज पाकिस्तान अपना मैच अफगानिस्तान के खिलाफ खेल रहा है, और उसका ताजा तरीन अहवाल बताने के लिए इस वक्त अबूजहबी से बराह रास्त मौजूद है अब्दुलरशीद शकूर। जी शकूर
जी, इस वक्त सूरत हाल यह है कि अफगानिस्तान ने अपनी इनिंग्स मुकम्मल की है, 257 रन बनाए 6 खिलाड़ी आउट पर के नुकसान पर, और अब पाकिस्तान की टीम अपनी बैटिंग शुरू करेगी। अफगानिस्तान ने बहुत ही उम्दा बैटिंग का मुजाहरा किया, उनके बैट्समैन हशमतुल्ला शाहिदी 97 रन बनाकर नॉट आउट रहे, जबकि उनके कप्तान असगर अफगान उन्होंने 67 रन बनाए। तो जिस तरह अफगानिस्तान की एक हिकमत अमली है कि पहले बैटिंग करें, टॉस जीतें और 250 तक का स्कोर करके फिर अपने स्पिनर्स के जरिए हरीफ टीम को काबू करें, तो आज भी वही हिकमत अमली उनकी कारगर साबित हुई है कि उन्होंने एक मरहला तो अबूर कर लिया है, 257 रन 6 खिलाड़ी आउट, और अब जो है वो मैदान जो है वो उनके बॉलर्स के पास है।
शकूर, 257 रन का ये हदफ जो उन्होंने पाकिस्तान को दिया है, इस टारगेट तक 258 का हदफ, 257 रन बनाने में ज्यादा अच्छी कारकर्दगी अफगान बैट्समैनों की रही या खराब कारकर्दगी पाकिस्तानी बॉलरों की रही?
देखें, इसमें मिली जुली है सूरत हाल, क्योंकि पाकिस्तान की जो फील्डिंग थी, जिसके बारे में हम हमेशा से यही सुनते आए हैं कि पिछले एक दो साल से जब से मिकी आथर आए हैं और स्टीव रिक्सन जब फील्डिंग कोच थे, तो पाकिस्तान की जो फील्डिंग का मैार था वो खासा अच्छा हो गया था, लेकिन आज पाकिस्तान के जो फील्डर्स हैं उन्होंने 6 कैचेस ड्रॉप किए, जिनमें से 3 अपना पहला वनडे खेलने वाले शाहीन जो आफरीदी हैं, जो अपना पहला वनडे खेल रहे हैं, उनकी बॉलिंग पर जो है वो 3 कैचेस ड्रॉप हुए। तो आज पाकिस्तान की फील्डिंग ने भी जो है वो अफगान बैट्समैनों का पूरा पूरा साथ दिया और उन्हें इस स्कोर तक पहुंचाने में जो है वो उनकी मदद भी की है। लेकिन ओवरऑल अफगानिस्तान जिस हिकमत अमली के साथ उन्होंने इस टूर्नामेंट में बैटिंग की है, पहले उन्होंने श्रीलंका को हराया फिर बांग्लादेश को, तो वो आज भी पहले मैच में यानी पहले बैटिंग करते हुए वो 250 का जो है स्कोर करने में कामयाब हुए।
अब्दुलरशीद शकूर, बहुत बहुत शुक्रिया। इसके साथ ही सैरबीन ख़त्म हुआ। प्रोग्राम के एडिटर थे रफाकत अली, जबकि प्रोड्यूसर थी नादिया सुलेमान। इस्लामाबाद से स्टूडियो प्रोडक्शन में साथ दिया आमिर सिद्दीक ने। यहाँ लंदन में स्टूडियो मैनेजर थे जॉनथन ग्रियर। काशिफ कमर को तमाम साथियों समेत इजाज़त दीजिए।
इंडिया की जानिब से पाकिस्तानी वजीर खारिजा शाह महमूद कुरैशी और उनकी हम मनसब सुषमा स्वराज के दरमियान न्यूयॉर्क में तयशुदा मुलाकात मंसूख कर दी गई है। इंडिया के जेरे इंतजाम कश्मीर में 3 पुलिस एहलकारों समेत 4 अफराद को मुसल्ह अफराद ने अगवा कर लिया और बाद में उनमें से 3 को कत्ल कर दिया। तंजानिया में हुकाम का कहना है कि झील विक्टोरिया में कश्ती उलटने के वाकये में हलाक होने वालों की तादाद 136 हो गई है। चीन और रूस ने अमेरिका को खबरदार किया है कि वो चीनी फौज पर रूस से असलहा खरीदने के मामले पर पाबंदियां लगाकर गलती कर रहा है और इसे नतायज भुगतना होंगे। बरतानिया म्यांमार की अस्करी क्यादत को आलमी सतह पर बनाए गए ट्रिब्यूनल में लाने की मंसूबाबंदी कर रहा है। बरतानिया के सेक्रेटरी खारिजा अगले हफ्ते जनरल असम्बली के इजलास में इस मामले पर हमायत तलब करेंगे। ये खबरें आप BBC उर्दू सर्विस से सुन रहे थे।